नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2080 साल साउन 4 गते बिहिबार, श्रावण शुक्ल पक्ष तृतीया तिथि, तदनुसार जुलाई महिनाको 20 तारीक सन् 2023, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। बूढ़ी गण्डकी आयोजना बनाई छाड्छौं शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुप्रतीक्षित बूढ़ी गण्डकी जलविद्युत आयोजना सरकारले बनाई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गोर्खाको गण्डकी गाउँपालिका सिउरिङ टारमा बूढ़ी गण्डकी जलविद्युत कम्पनीको फील्ड कार्यालय बुधबार उद्घाटन तथा आयोजना स्थलको अनुगमन कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले आयोजना निर्माणको शिलान्यास पनि वर्तमान सरकारले नै गर्ने गरी निर्माण थाल्ने को तयारीमा जुटेको बताउनुभयो। वहाँले लामो समयदेखिको अनिश्चिततालाई चिर्दै सरकारले सो आयोजनालाई ढिला नगरी निर्माणमा लैजाने निष्कर्ष निकालेको बताउनुभयो। शिलान्यास हुने तर आयोजना निर्माण अनिश्चित हुने नियति यो आयोजनाले पनि भोग्ला कि भन्ने चिन्ता थियो। उहाँले भन्नुभयो, मंगलबार मात्रै सबै विज्ञलाई राखेर मैले लामो छलफल गरेको छु, अब निर्माण थाल्न ढिलो गर्नु हुँदैन भन्ने निष्कर्ष निकालिएको छ। प्रधानमन्त्री प्रचण्डले निर्वाचनका क्रममा गोर्खावासीसँग गरेको प्रतिबद्धता अनुसार अब 1200 मेगावाट क्षमताको बूढ़ी गण्डकी जलविद्युत आयोजनालाई रूपान्तरणकारी आयोजनाका रूपमा बहुउद्देश्यीय परियोजना बनाउने बताउनुभयो। यो गेम चेन्जर आयोजना हुनेछ। विशाल जलाशय विद्युत उत्पादनका लागि मात्र नभएर पर्यटन विकास, स्थानीयको रोजगारी, मत्स्यपालन, तल्लो तटीय लाभ लगायतका दृष्टिकोणले आयोजना लाभदायक हुनेछ। उहाँले भन्नुभयो, उहाँले आयोजना विकासका सन्दर्भमा विभिन्न ढाँचाबारे चर्चा भएको भन्दै प्राधिकरणको ढाँचामा अघि नबढ़ाउने निष्कर्ष निकालेको जानकारी दिनुभयो। प्रधानमन्त्रीले मुआवजा वितरणको काम लगभग टुंगिएको बताउँदै पुनर्वास तथा पुनर्स्थापनाका काममा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले आयोजना निर्माण गर्न स्रोत सुनिश्चितताका रूपमा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण मिलेर 2 खर्ब रूपियाँ लगानी गर्ने बताउँदै कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा बीमा संस्थान जस्ता निकायसँग पनि लगानीका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। बूढ़ी गण्डकी आयोजना बनाई छाड्छौं गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ। यो प्रसंगलाई पनि आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा छापेका छन्। हङकङबाट मोटरसाइकल र स्कूटरका पार्ट पूर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले हिजो बरामद गरेको हो। विभागका महानिर्देशक नवराज ढुंगानाले प्रारम्भिक रूपमा 80 देखि 100 किलोग्राम सुन बरामद भएको अनुमान गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, विभिन्न सामग्रीसँग जोडेर र बेरेर ल्याएको हुनाले सुनको वास्तविक तौल निकाल्नु पर्ने हुन्छ। राष्ट्र बैंकमा पठाएपछि वास्तविक तौल यकिन हुन्छ। अहिले हाम्रो प्रारम्भिक अनुमानमा 80 देखि 100 किलोग्राम छ। उहाँले बरामद भएको सुन बिहिबार नेपाल राष्ट्र बैंकमा बुझाउने बताउनुभयो। महानिर्देशक ढुंगानाले एक आयातकर्ताले आफ्नो सामानमा सुन लुकाएर ल्याएको जानकारी दिनुहुँदै हङकङबाट काठमाण्डू आएको क्याथे प्यासिफिकको मंगलबारको उडानबाट सुन भित्रिएको बताउनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई नागरिक दैनिकले पनि अग्रपृष्ठमा छापेको छ। ब्रिक्स सुमा 1 क्विन्टल सुन शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरा जोड़िए पनि प्रहरीले एकपटक बयान समेत नलिई उन्मुक्ति दिएको छ। विदेशबाट तस्करीका लागि करिब 9 किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले राहुललाई उन्मुक्ति दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सरकारी वकिल कार्यालय काठमाण्डुमा बुझाएको अनुसन्धान प्रतिवेदनमा विमानस्थल भन्सार कार्यालयले बरामद गरेको करिब 9 किलो सुन छाड्न नमिले लिलामी गर्न राहुल महराले दबाव दिएको उल्लेख गरेको छ। ब्रेकसुमा 1 क्विन्टल सुन 9 किलो सुन प्रकरणमा महरालाई उन्मुक्ति शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ भने नयाँ पत्रिका दैनिकले पनि यसै प्रसंगलाई भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब 100 केजी सुन ट्याक्सीबाट बरामद शीर्षकमा खबर बनाएको छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले विभागमा आउनुभन्दा अघिदेखि नै विमानस्थलबाट हुने सुन तस्करीको विषयमा अपुष्ट सूचना पाउनु भएको थियो। गत 12 असारमा उहाँ विभागको महानिर्देशक बन्नुभयो। अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहेको सूचनाका आधारमा उहाँले सूक्ष्म निगरानी बढ़ाउनु भएको थियो। प्रारम्भिक विश्लेषणमा तस्करी भइरहेको उहाँले पाउनुभयो। यस क्रममा मंगलबार विमानस्थलबाट ठूलो परिमाणमा कार्गो मार्फत सुन आउँदै गरेको सूचना विभागको इन्टेलिजेन्सले ढुंगानालाई दियो। तस्करीलाई उहाँ जसरी पनि रोक्न चाहनुहुन्थ्यो। इन्टेलिजेन्सको त्यही सूचनाका आधारमा उहाँले विभागका कर्मचारीलाई अपरेशनमा खटाउनु भयो र झण्डै 100 किलो सुन बरामद भयो। यो घटनाले सामान्य तस्करी मात्रै होइन, कुख्यात बिकिनी किलर चार्ल्स सोभराजले भने जस्तै नेपालका विमानस्थलबाट हात्ती पनि सजिलै छिर्छ भन्ने पुष्टि भएको छ। यसअघि पनि पटक पटक विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। अनुसन्धानमै खटिएका अधिकृतहरूका अनुसार पछिल्लो 2 महिनामा मात्रै अहिले सुन ल्याउने तस्कर गिरोहले नै कम्तीमा 25 पटक सुन ल्याएको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई नेपाल समाचार पत्रले एयरपोर्टबाट क्विन्टल भन्दा बढ़ी सुन बरामद शीर्षकमा खबर बनाएको छ भने कान्तिपुर दैनिकले यही प्रसंगलाई भन्सारबाट उम्किसकेको क्विन्टल सुन बरामद शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जानुहुने भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय रोममा आयोजना हुने युनाइटेड नेशन्स फूड सिस्टम 2023 स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल इटाली जान लागेको जानकारी दिनुभयो। सम्मेलन जुलाई 24, 25 र 26 हुँदैछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड साउन 6 गते साँझ इटाली जाने र 11 गते फर्किने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले भ्रमणको थप गृह कार्य गरिरहेको बताएको छ। भ्रमणका क्रममा प्रधानमन्त्रीले अति कम विकसित मुलुकको अध्यक्ष को हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। साथै सोही दिन आयोजना हुने विद्यालय भोजनको एजेण्डा बोकेको छुट्टै सत्रमा र भोलिपल्ट मंगलबार खाद्य प्रणाली परिवर्तनको एजेण्डाको सत्रमा पनि अध्यक्षको हैसियतमा सहभागी हुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलनको साइडलाइन कार्यक्रम अनुसार प्रधानमन्त्री दाहालले खाद्य तथा कृषि संगठनका महानिर्देशक विश्व खाद्य कार्यक्रम कार्यकारी निर्देशक कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष लगायत संयुक्त राष्ट्र संघीय प्रणालीका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री इटाली जानुहुने शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाली कांग्रेसका नेताहरू बदलिएको अवस्थामा पार्टीलाई कसरी नयाँ ढंगबाट संचालन गर्ने भन्ने विषयमा केन्द्रित हुनुको साटो एकअर्काप्रति आरोप प्रत्यारोपमा सक्रिय भएका छन्। यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन भएको 8 महिनापछि मंगलबार शुरू भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार धारणा राख्ने क्रममा सदस्यहरू आरोप प्रत्यारोपमा उत्रिएका हुन्। आफूलाई अब्बल र अरूलाई कमजोर साबित गर्ने प्रयासमा सदस्यहरू प्रस्तुत भए। सदस्यहरूले पार्टीलाई विधि र विधान अनुसार सञ्चालन गर्न पनि माग राखे। पार्टीभित्र अनुशासनहीनता बढ़दै गएको जनाउँदै केन्द्रीय सदस्यहरूले यस्तै अवस्था रहिरहे संस्था होइन व्यक्ति मात्र बाँकी रहने र संगठन कमजोर बन्ने धारणा राखे। उनीहरूले सभापति शेरबहादुर देउवासँगै पदाधिकारीहरूको पनि आलोचना गरे। गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अहिले संस्था होइन व्यक्तिलाई मात्र बलियो बनाउने प्रयास भएको बताउनुभयो। आन्तरिक द्वन्द र टाउको गर्ने प्रवृत्तिले कांग्रेस संगठन कमजोर भएको आरोप उहाँले लगाउनुभयो। संस्था बलियो नभएसम्म व्यक्ति बलियो भएर केही हुँदैन। उहाँले भन्नुभयो, पार्टी संस्थागत रूपमा नचलेसम्म कुनै व्यक्तिको पछाडि हुल लागेर केही हुँदैन। सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीमा संगठन निर्माण गर्ने भन्दा आफू र आफ्नो मान्छे बनाउने प्रवृत्ति बढ़ेको आरोप लगाउनुभयो। यो प्रवृत्तिले पार्टी संगठन कमजोर हुँदै गएको धारणा राख्थे। बलायरले केन्द्रीय सदस्य र पदाधिकारी अनुशासनमा बस्नुपर्ने कि नपर्ने भन्ने प्रश्न गर्नुभयो। केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले पार्टीका कार्यक्रम सम्बन्धी जानकारी संचार माध्यमबाट थाहा पाउनु परेको गुनासो पनि गर्नुभयो। कांग्रेस बैठकमा आरोप प्रत्यारोप, कोशी प्रदेश नामाकरणका विषयमा पार्टी किन मौन, त्यहाँ किराँत जागेका छन्, उनीहरूले पहिचान सहितको प्रदेश नाम मागिरहेका छन्, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यही प्रसंगलाई नयाँ पत्रिका दैनिकले कांग्रेस बैठकमा गुटबन्दी छताछुल्ल संस्थापन आक्रमक शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ भने नेपाल समाचार पत्रले कांग्रेस बैठकमा संस्थापन पक्ष आक्रमक, पार्टी महामन्त्रीद्वयको व्यापक आलोचना शीर्षकमा नेपाल समाचार पत्रले खबर बनाएको छ। सर्वोच्च अदालतमा सबैभन्दा पुरानो देवानी मुद्दा गत असार 28 फैसला भयो, जुन मुद्दा 15 वर्ष पुरानो हो। 2066 सालमा सर्वोच्चमा दर्ता भएको त्यो मुद्दा 2080 सालमा फैसला भएको हो। 2066 सालमा न्यायाधीशहरू ताहिर अली अन्सारी र कृष्ण प्रसाद उपाध्यायको संयुक्त इजलासमा चढ़ेको मुद्दाको फैसला 2080 सालमा न्यायाधीशहरू कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासबाट भएको छ, जुन मुद्दामा तल्लो अदालतबाटै भएका फैसला सदर भएको छ। अदालत आफै भनिरहन्छ, ढिलो न्याय दिनु न्याय नदिनु जस्तै हो, तर कतिपय मुद्दामा लामो समयसम्म पनि फैसला नआएको अवस्था छ। ढिलो आउने फैसलाबाट न्याय भएको छ कि छैन भन्ने कुरा अध्ययनकै विषय हुन सक्ला। न्यायालयप्रति सबैभन्दा धेरै गुनासो ढिला न्याय भन्ने छ, यसको सम्बोधन गर्ने कोशिशमा छौ, प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले आइतबार संचारकर्मीसँग भन्नुभएको थियो। सर्वोच्च अदालतले पछिल्लो समय पुराना मुद्दा फर्चुट गर्ने लक्ष्य लिए पनि केही पुराना मुद्दाको संख्या अझै बाँकी छ। 2067 सालदेखिका मुद्दा सर्वोच्चमा बाँकी छन्। ती पुराना सबै खालका मुद्दालाई फर्चुट गर्ने प्रधान न्यायाधीश कार्कीले बताउनुभयो। कुनै मुद्दा छिटो र कुनैको ढिलो भन्ने गुनासो छ, अब हामी गुनासा सम्बोधन गर्ने कोशिशमा छौं, उहाँले भन्नुभयो। एक वर्षमा 3500 भन्दा बढ़ी र 5 वर्ष नागेका मुद्दा फर्चोट गरिसकेका छौं। थुनुवाका मुद्दालाई प्राथमिकतामा राखिएको छ र अल्पकालीन अन्तरिम आदेशको छिटो किनारा लगाउने गरी काम भइरहेको उहाँले बताउनुभयो। सर्वोच्च अदालतमा 13 वर्ष पुराना मुद्दा, फैसला ढिलो हुँदा न्याय कि अन्याय, समयमा फैसला हुन नसक्दा खर्च समेत बढ़दै गएको छ। ढिलो न्याय दिनु न्याय नदिनु जस्तै हो, अदालत, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन, जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सही बाटोमा ललिता निवास अनुसन्धान सुशासनको नवीन आशा शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। विक्रमसम्म 2022 जेठ 24 गतेदेखि 2069 आइपुग्दा जननिर्वाचित सरकारका प्रथम उप प्रधानमन्त्री एवं नेपाली कांग्रेस संस्थापक सुवर्ण शमशेरको नाममा रहेको ललिता निवासको जग्गा सरकारी छाप तथा दस्तखत कृत्य गरी भूमाफियाको कब्जामा पुग्यो। सरकारी कर्मचारी र भूमाफियाको 400 भन्दा बढ़ीको संगठित गिरोहले करिब 20 वर्षको अवधिमा ललिता निवासको 143 रोपनी सरकारी जग्गा नक्कली मोही खड़ा गरेर व्यक्ति र नक्कली गुठीका नाममा ल्याएको थियो। तर झण्डै 11 वर्षपछि सरकारले ललिता निवास गाकृति काण्डलाई निष्कर्षमा पुर्याउने गरी अनुसन्धान अगाडि बढ़ाएको छ। झण्डै 11 वर्षपछि सरकारले ललिता निवास जग्गा कृत्य काण्डलाई निष्कर्षमा पुर्याउने गरी अनुसन्धान अगाडि बढ़ाएको छ। सरकारको तत्परता र नेपाल प्रहरीको गहन अनुसन्धान प्रक्रियापछि सरकारी छाप र दस्तखत कृत्य मुद्दा अघि बढ़ेको हो। सही बाटोमा ललिता निवास अनुसन्धान सुशासनको नवीन आशा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले कांग्रेसको पारदर्शी प्रयास शीर्षकमा सम्पादकीय बनाएको छ। लोकतान्त्रिक व्यवस्था नागरिकप्रति पूर्ण उत्तरदायी राजनैतिक प्रणाली हो। नागरिकलाई संगठित हुने स्वतन्त्रता लोकतान्त्रिक प्रणालीमा मात्र सम्भव हुन्छ। नागरिकप्रति उत्तरदायी हुँदै संगठित राजनैतिक दलहरू नै लोकतन्त्रका प्रमुख अभ्यासकर्ता हुन्। आवधिक निर्वाचनका माध्यमबाट जनमत आत्मसात गरी शासन व्यवस्था सञ्चालन गर्ने र राजनैतिक दलहरू स्वयंमा उत्तरदायी पारदर्शी र नागरिक मैत्री हुनु आवश्यक छ भन्दै गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। नागरिक दैनिकले फोहोर व्यवस्थापनको वालिङ उपाय शीर्षकमा सम्पादकीय छापेको छ। अन्य पालिकाका पदाधिकारी फोहोर व्यवस्थापन सिक्न आउने पाठशाला पनि भएको छ वालिङको सरसफाई केन्द्र। त्यसैले त संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले 2074 सालमा सर्वोत्कृष्ट सफा शहरका रूपमा पुरस्कृत समेत गरेको थियो। फोहोर व्यवस्थापनको वालिङ उपाय शीर्षकमा नागरिक दैनिकले सम्पादकीय बनाएको छ। नेपाल समाचार पत्रले जनस्वास्थ्यमा ध्यान देऊ शीर्षकमा सम्पादकीय छापेको छ भने राजधानी दैनिकले जनमुखी बन स्थानीय सरकार शीर्षकमा सम्पादकीय छापेको छ। अन्नपूर्ण पोस्टले कर्णालीमा कहिले मोटर सर र शीर्षकमा सम्पादकीय बनाएको छ भने कारोबार दैनिकले राजस्वमा ध्यान देऊ शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। स्नातकलाई पुनः 3 वर्षमा झार्ने तयारी शीर्षकमा गोर्खापत्र दैनिकले खबर छापेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवेणी हाल 4 वर्षे बनाएको स्नातक तहको पढ़ाईलाई फेरि 3 वर्षे बनाउने तयारी गरेको छ। 4 वर्षे बनाउँदा निरन्तर विद्यार्थी संख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल शुरू भएको छ। त्रिवेणी सबैभन्दा पहिले 2071-72 सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई 4 वर्षे बनाउन शुरू गरेको थियो। मानविकी तथा समाज शास्त्र संकायमा 4 वर्षे प्रावधान लागू भएको एक चक्र पनि पूरा भएको छैन गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा बालमुटु रोगको समस्या बढ़दो शीर्षकमा खबर बनाएको छ। महाराजगंज स्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक 250 बाल बालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अरू 200 जनाको शल्यक्रिया हुन्छ। शल्यक्रिया बाहेक वार्षिक 500-700 बाथ मुटुरोग भएका बाल बालिकाको उपचार हुने गरेको छ। यो तथ्याङ्कले बाल बालिकामा मुटुरोगको समस्या बढ़दो क्रममा देखाउँछ। बाल मुटुरोगमा जन्मजात मुटुको समस्या र मुटुमा पुवाल हुने देखिएका छन्। पुवालको उपचार शल्यक्रिया नै हो। सरकारले 14 वर्ष मुनिका बाल बालिकाको मुटुको उपचार निशुल्क गर्ने भएको छ। मनमोहन र गंगालाल दुवैमा यो सुविधा छ। त्यसका लागि जन्म दर्ता आमा बुवाको नागरिकता र स्थानीय सरकार पालिकाले सिफारिश गरेको पत्र हुनुपर्छ गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। भद्रकुमारी सेवा सदनमा डोजर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। काठमाडौँ महानगरपालिकाले अनामनगर स्थित पूर्व मन्त्री भद्रकुमारी घलेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ। सार्वजनिक जग्गा कब्जा गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन भएको भन्दै काठमाडौँ महानगरपालिकाले उक्त सेवा सदनमा डोजर चलाएको हो। पाँच रोपनी बाह्र आना क्षेत्रफल ओगटेको सो भवनभित्र छवटा घर छन्। बुधबार बिहानदेखि महानगरको डोजरले भवन भत्काउन शुरू गरे लगत्तै त्यहाँ बस्दै आएकाहरू सामान बोकेर बाहिरिएका थिए। भद्रकुमारी सेवा सदनमा डोजर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। नेपाल समाचार पत्रले नै अग्रपृष्ठमा संसद विकास कोष संहिताको मर्म विपरीत खारेजीको माग गर्दै सर्वोच्चमा रेट शीर्षकमा खबर छापेको छ। सांसद विकास कोषको नाउँले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खोजीको माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गरिएको छ। सो मुद्दाको पेशी आज बिहिबार तोकिएको छ। संघीयताको मर्म विपरीत र बजेट खर्चमा राजनीतिकरण हुने भनेर निकै आलोचना हुँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई सरकारले यसपटक पनि निरन्तरता दिन लागेकोमा सोरिट दायर गरिएको हो। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा अनलाइन व्यापारलाई निरुत्साहित गर्न ई कमर्स विधेयक शीर्षकमा खबर छापेको छ। स्वयं उद्योग मन्त्रीले समेत नबुझी संसदमा प्रस्तुत गरेको विद्युतीय कारोबार ई कमर्स सम्बन्धी विधेयकमा व्यवसायलाई निरुत्साहित गर्ने खालका प्रावधान छन्। अनलाइन माध्यमबाट हुने वस्तु तथा सेवाको खरिद बिक्रीबारे अस्पष्ट र अप्ठ्यारा प्रावधान राखिएको विधेयक जस्ताको तस्तै पारित भए व्यवसाय नै प्रभावित हुने भन्दै सरोकारवालाले विरोध जनाएका छन्। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।